को मार्ग,
मुक्ति को मार्ग ये सुन, लाभे की बासना लाए, सत्यार जीवन होने ने हूँ, स्वर्ग मजाना लाए, स्वर्ग मजाना लाए, स्वर्ग मजाना लाए।
नमस्कार प्रिय श्रोता, अब एकैछिन पछि बाइबल अध्ययन गर्नेछौँ। आशा र विश्वास गर्दछौ निश्चय नै यसद्वारा आशिषित हुनुहुनेछ। त आउनुहोस् मनको तयारी र प्रार्थनाको वातावरणमा परमेश्वरको वचन अध्ययन गरौँ।
आउनुहोस् मित्र, आज पनि हामी छोटो प्रार्थनाको साथ वचन अध्ययनलाई आरम्भ गर्नेछौ। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गरौँ। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा आएका छौँ र प्रभु हामी चाहन्छौँ कि हाम्रो यो रित्तो हृदयलाई आफ्नो वचनले भरिदिनुहोस्, तपाईँको आत्माको अभिषेक प्रत्येकलाई दिनुहोस्, ताकि प्रभु यो जुन समय हामी बिताउन गइरहेका छौँ हामी प्रत्येकको निम्ति आशिषको समय हुन सकेको होस्। हामी प्रत्येकले प्रभु तपाईँको वचन बुझ्न सकेका हौँ र बुझ्ने मात्र होइन प्रभु, त्यसलाई आफ्नो जीवनमा लागू गर्ने पनि हामी हुन सकेका हौँ र प्रभु त्यसद्वारा तपाईँ प्रभुको महिमा गर्न सकौँ। येशु प्रभुको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, अघिल्लो दिनहरूमा हामीले प्रकाश 12 अध्याय 1-9 पदबाट वचन अध्ययन गरिरहेका थियौँ, जहाँ हामीले देख्यौँ महाक्लेश अवधिमा 7 व्यक्तित्वहरू, अनि तिनीहरूमध्ये हामीले देख्यौँ स्त्री जो इसरायल हो, रातो अजिङ्गर जुन शैतान हो, र त्यस स्त्रीको बच्चा ख्रिस्ट हो, अनि मिकाएल प्रधान स्वर्गीयदूत अजिङ्गरसँग युद्ध गर्छ। अनि यस विषयबाट हामीले अघिल्लो दिनमा देखिरहेका थियौँ प्रकाश 12 अध्याय 5-9 पदबाट। आज पनि हामी निरन्तर यस विषयलाई नै जारी राख्नेछौँ र आज हाम्रो वचन अध्ययन खण्ड हो प्रकाश 12 अध्याय 10-17 पद। अघिल्लो दिनमा अध्ययन गरिसकेको वचन खण्डलाई म एकपल्ट पाठ गरिदिन्छु। 12 अध्याय प्रकाश 12 अध्याय 5-9 पदमा यस प्रकार लेखिएको छ, अनि उसले फलामको डण्डा लिएर सारा जातिहरूमाथि शासन गर्ने एउटा छोरो जन्माए, अनि उसको बालक परमेश्वर कहाँ र उहाँको सिंहासनमा उठाइयो, अनि त्यो स्त्री उजाड स्थानभित्र भागी जहाँ तिनीहरूले उहाँलाई 1260 दिनसम्म पालन पोषण गरून् भनेर त्यहाँ परमेश्वरद्वारा तयार पारिएको एउटा ठाउँ रहेछ। अनि स्वर्गीयमा एउटा लडाईँ भयो, मिकाएल र उनका दूतहरूले अजिङ्गरको विरोधमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले लडाइँ गरे तर जितेनन्, न त स्वर्गीयमा अब उसो तिनीहरूको ठाउँ नै पाइयो। अनि त्यो ठुलो अजिङ्गर फ्याँकियो, दियाबोलस र शैतान भनिने त्यो पुरानो साँप जसले सारा संसारलाई धोका दिन्छ, त्यो पृथ्वीमाथि फ्याँकियो र त्योसँगै त्यसका दूतहरू फ्याँकिए। अमित्र, अगाडि फेरि हामी 12 अध्याय 10-12 पदमा पढ्छौँ, अनि मैले स्वर्गीयमा यसो भन्दै गरेको एउटा ठुलो आवाज सुने, अब हाम्रो परमेश्वरका मुक्ति शक्ति र राज्य र उहाँका ख्रिस्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ जसले दिनरात हाम्रा परमेश्वरको सामु उनीहरूलाई दोष लगाउँथ्यो, अनि उनीहरूले त्यसलाई थुमाको रगतद्वारा आफ्नै गवाहीको वचनद्वारा जिते, अनि मृत्युसम्म उनीहरूले आफ्ना प्राणहरूलाई प्रेम गरेनन्। यसकारण हे स्वर्गीयहरू र तिनमा बास गर्नेहरू हो, रमाओ पृथ्वी र समुद्रका बासिन्दाहरूलाई हाय, किनकि शैतान रिसले आगो भएर तल तिमीहरू कहाँ आएको छ, किनकि त्यससँग समय छोटो छ भनी त्यसलाई थाहा छ। र मैले सुने, यसले हामीलाई यो कुराको याद दिलाउँछ, युहन्ना अझै यी घटनाहरूका दर्शक र श्रोता हुन्, उसले त्यसको हामीले भुलेको चाहँदैनन्, किनभने यो एकदम महत्त्वपूर्ण छ। जब शैतानलाई स्वर्गीयबाट फ्याँकिँदछ, यसले स्वर्गीयमा हुने उद्धार पाएकाहरूको बीचमा हर्ष आनन्द ल्याउनेछ। स्वर्गीयमा एउटा ठुलो आवाजले पुरानो नियमका सन्तहरू वा महाक्लेशका सन्तहरूको सङ्केत गरेको जस्तो देखिँदछ, जो यस पोइन्ट वा बिन्दुसम्म सहित बनाइएका थिए। प्रकाश 6:9-10 अनुसार, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ। येशु ख्रिस्टको मृत्यु र पुनरुत्थानपछि दुष्टता वा खराबीको विरुद्ध काममा ल्याइएको शक्तिको पहिलो मान प्रदर्शन स्वर्गीयबाट शैतानलाई फ्याँक्नु हो। त्यो आन्दोलनको सुरुवात हो जुनले येशु प्रभुलाई यहाँ शासनहरूको बागडोर लिन अगुवाई गर्दछ। जब ख्रिस्ट क्रुसमा मर्नुभयो, उहाँले शैतानको स्वर्गीयबाट फ्याँकेको बाटो तयार पार्नुभयो। कलसी 2:14 लेखिएको भाषा सुन्नुहोस्। र हाम्रो नाममा लेखेको धर्म वेदीको लेख जो हाम्रो विरोधमा थियो मेटाइदिनुभयो र त्यसलाई क्रुसमा ठोकेर उहाँले त्यसलाई बीचबाट हटाइदिनुभयो। प्रभु येशूले उहाँको मृत्युद्वारा मानिसको लागि उद्धार पाउन सम्भव बनाउनुभयो। परमेश्वरले ख्रिस्टको क्रुसमा पापको ऋणलाई टाङ्नु भएर त्यसको रद्द गरिदिनुभयो। ख्रिस्टको पूरा दाम त्यहाँ तिर्नुभयो ख्रिस्टले। पाउल निरन्तर आफ्नो कथनको जारी राख्छन् कलसी 2:15। अनि प्रधानहरू र अधिकारहरूलाई हात हतियार रहित पारेर उहाँले तिनीहरूलाई खुलाम खुला तमासा बनाइदिनुभयो र यसैमा उहाँ तिनीहरूमाथि विजयी बन्नुभयो। म व्यक्तिगत रूपले विश्वास गर्दछु यो तब आरम्भ भयो जब उहाँ स्वर्गीयमा उक्लि जानुभयो र उहाँसँग ठूलो संख्यामा सन्तहरू लानुभयो। उहाँले कैदीहरूलाई मुक्त गरेर तिनीहरूलाई परमेश्वरको उपस्थितिमा लानुभयो। तिनीहरू पुरानो नियमका सन्तहरू थिए र म सोच्दछु कि तिनीहरू यस झुण्ड वा समूहमा छन् जो अहिले भनिरहेका छन् कि उद्धार मुक्ति आएको छ। यसले चार महान खुनले किनेको रगतले किनेको स्वर्गीय स्वतन्त्रताको आजादीको आगमनको लागि बाटो खोल्दछ। हामी यहाँ स्वतन्त्रताको बारेमा कुरा गर्छौँ जुनको अहिलेसम्म पूरा हुन आएको छैन, तर यहाँ चार स्वतन्त्रताहरू छन् जुन पूरा हुन गइरहेको छ जब ख्रिस्ट आउनुहुन्छ। पहिलो मुक्ति, यसको परिपूर्णता ख्रिस्टको व्यक्तिमा छ। हाम्रो मुक्ति तबसम्म पूर्णता हुँदैन जबसम्म हामी उहाँको उपस्थितिमा हुँदैनौँ। पहिले युहन्ना 3:2 भन्छ, प्रियहरू हो, अहिले त हामी परमेश्वरका सन्तानहरू हौ, अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, तर हामी जान्दछौँ जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्छौँ। अनि दोस्रो शक्ति, जुन तरिकामा राष्ट्रहरूले शक्ति वा अधिकारको लिएका छन् त्यो एकदम दयनीय छ। यो हरेक महान राष्ट्रको निम्ति सत्य छ। कुनै राष्ट्रले युद्ध बनाएर अर्को राष्ट्रहरूमाथि धावा बोलेर सहर गाउँहरू र हजारौँ निर्दोष मानिसहरूलाई मार्दै आफ्नो राज्य फैलाएका छन्। राष्ट्रहरूले आफ्नो शक्तिको दुरुपयोग गरेको छ, तर यो अद्भुत कुरा हुनेछ जब ख्रिस्टले शक्ति लिनुहुन्छ र यो पृथ्वीको नियन्त्रण गर्नुहुन्छ। तेस्रो, हाम्रा परमेश्वरको राज्य, यो चाहिँ पृथ्वीका स्थापित हुन गइरहेको राज्य हो, पृथ्वीमा स्थापित हुन गइरहेको छ। त्यो समय दिन नयाँजेलसम्म यो पृथ्वीमा कुनै शान्ति, धार्मिकता, स्वतन्त्रता हुने छैन। यो अद्भुत कुरा हुनेछ जब उहाँको राज्य यो पृथ्वीमा आउनेछ। यो कथनले प्रकट गर्दछ कि राज्य ख्रिस्टको पहिलो आगमनमा उहाँको पहिलो या पृथ्वीमा आउने त्यो काममा स्थापन गरिएको थिएन। अनि चौथो कुरा हामी देख्छौँ, ख्रिस्टको अधिकार। यसले देखाउँछ कि ख्रिस्टले अहिलेसम्म यो विश्वको शासनीय अधिकार लिनुभएको छैन। उहाँले राज्यको निर्माण गरिरहनु भएको छैन। उहाँले आज आफ्नो राज्यको स्थापन गरिरहनु भएको छैन। उहाँ अगाडि बढ्न चाल चल्न सुरु नगरुन्जेलसम्म पर्खौँ। यी सबै दण्डहरू यो पृथ्वीमा उहाँको आगमनको लागि तयारीमा छन्, जुनले मानिसहरूलाई चेताउने र उहाँ कहाँ फर्किआउने मौका दिइरहेको छ। अनि हजारौँ हजारौँ मानिसहरू उहाँ कहाँ फर्किआउनेछन् पनि। परमेश्वरको दण्डमा सधैँ अनुग्रहको नोट भएको हुन्छ। जसले दिनरात हाम्रा परमेश्वरका सामु उनीहरूलाई दोष लगाउँथ्यो, यसले यो प्रकट गर्दछ कि यो शैतानको वर्तमान रणनीतिको एक भाग हो, जुनले ख्रिस्टको चर्चसँग आज उहाँको उद्देश्यको र भोलि क्लेश कालमा सन्तहरूसँग उहाँको उद्देश्यको व्यर्थ गर्न, विफल गर्न प्रयत्न गर्दछ। यसले नै हाम्रो लागि वकिल वा सहायकको रूपमा ख्रिस्टको वर्तमान सेविकाको हुनलाई अनिवार्य बनाउँछ। दोषित सन्तहरूको लागि विजय तीन बाटोहरूद्वारा आउँदछ, जुनको यस खण्डमा हामीलाई बताइएको छ। पहिलो, थुमाको रगत। थुमाको रूपमा आश्चर्य अद्भुत कार्य गर्ने शक्ति छ, त्यो कुराको नभुलौ। त्यसलाई कमसल न्यूनतम नबनाऊ। थुमाको रगतको धेरै उल्लेखहरूले स्वर्गमा त्यसको प्रदर्शन हुने कुराको अनिवार्य बताउँदछ। यो कुनै अशिष्ट संकल्पना वा धारणा होइन, बरु अशिष्टता हाम्रा पापहरूमा छन्, जुनले यसको उहाँलाई आफ्नो रगत बहाउन अनिवार्य वा आवश्यक बनायो। यदि तपाईँ र मैले कुनै विजय पाउँछौँ भने त्यो यस कारणले हुनेछ, किनभने उहाँले तपाईँ र मेरो लागि खुन बहाउनु भएको छ। हामी आफैद्वारा कहिले पनि विजय जीवन जिउन वा विजय जीवन डोर्याउन योग्य हुने छैनौँ। मैले भेटेका वा देखेका सबभन्दा धेरै पराजित मानिसहरू ती मानिसहरू हुन् जो विजय जीवन जिइरहेको भनी मानिएको छ वा विचार गरिन्दछन्। तिनीहरू सबै मलाई खुन रहितका देखाइ पर्दछन्। तिनीहरू मलाई यस्तो देखाइ पर्दछन् कि तिनीहरू ब्लड ब्याङ्कबाट भगौडेहरू हुन्। तिनीहरू फुस्रो पहेँलो रूपको देखाइ पर्दछन्, मानव कुनै ज्यानमा रगतै छैन, र तिनीहरूलाई रक्त दिन आवश्यक छ। तिनीहरू विजयी जीवन जिएका छैनन् र जिउँदैनन्, तर उहाँ जिउनुहुन्छ। यदि हामी विजयी हुन्छौँ भने यो थुमाको रगतद्वारा हुनेछ। दोस्रो कुरा, आफ्नै गवाहीका वचनहरूद्वारा। यसले यो प्रकट गर्दछ कि तिनीहरू सत्य शहीदहरू थिए। यो ख्रिस्टका हुन् जो ख्रिस्टका हुन् अनि उहाँलाई इन्कार गर्न सक्दैनन्। मत्ती 10:33 पदमा हामी पढ्छौँ, प्रभु भन्नुहुन्छ, तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्ला, त्यसलाई म पनि स्वर्गीयमा हुनुहुने मेरो पिताको सामु इन्कार गर्नेछु। त्यहाँ केही कुरा छन् जुन गवाही दिने काममा अरूहरूको निम्ति उत्साह र साहसको स्रोत बन्न सक्छ, तर उही समयमा आज दिइने केही गवाहीहरू एकदम हल्का खालको छ। कुनै कुनै गवाही ती मानिसहरूद्वारा दिइँदछ जसले गवाही नदिनुपर्ने, किनभने तिनीहरूका आसपासका मानिसहरूले तिनीहरूको खतम जीवनको राम्ररी जान्दछन्, अनि यसले ती अविश्वासीहरूलाई झन भड्काउँदछ र संशयवादी वा सन्देह गर्ने बनाउँदछ। मित्र, गवाही दिने स्थान मण्डली चर्चभित्र विश्वासीहरूको बीचमा होइन, जहाँ विश्वासीहरूले तपाईँले भन्नुभएको हरेक कुरामा आमिन भन्छन्। यदि तपाईँसँग त्यसलाई आड दिने जीवन छ भने गवाही दिने स्थान बाहिर संसारमा हो, जहाँ तपाईँ ईश्वर निन्दक, भ्रष्ट, ईश्वरविहीन जमात वा झुनहरूमा हुनुहुन्छ। तिनीहरूलाई यो कुरा अवगत गराउनुहोस् कि तपाईँ ख्रिस्टको हुनुहुन्छ र तपाईँ ख्रिस्टमा हुनुहुन्छ। त्यसमा उत्साह दिने, साहस दिने र प्रभुको महिमा गर्ने कुरा छ। म एकजना अति नै ठुलो अन्तर्राष्ट्रिय व्यापारीलाई जान्दछु, जो ठुलो व्यापारी सङ्घका मुख्य कार्यकारिणी अधिकारी पनि हुन्। तर चाखलाग्दो कुरा के हो भने उनी विश्वासी हुन्, प्रभुलाई प्रेम गर्ने, अनि उसको सङ्गठनमा अन्य व्यापारीहरू, मनतातो संसारिक ख्रिस्टियनहरू पनि छन्। र पार्टीमा, भोजमा जब उसले मानिसहरूले निन्दा, ईश्वर निन्दा गरिरहेको सुन्छन्, अति नै शान्त तरिकामा भन्छन्, प्रभु भन्नुहुन्छ, यदि तिमीहरू मानिसहरूको सामने उहाँलाई इन्कार गर्दछौ भने उहाँले पनि स्वर्गमा उहाँको पिताको सामने तिमीहरूलाई इन्कार गर्नेछ। अमित्र, तिनीहरू सत्य शहीदहरू हुन्। मार्डुस शब्दको अर्थ हो गवाही। यिनीहरू नै ती मानिसहरू हुन् जसले उहाँको लागि गवाही दिन्छन् र उहाँको लागि गवाहीहरू हुन्। अनि तेस्रो कुरा, अनि मृत्युसम्म उनीहरूले आफ्ना प्राणलाई प्रेम गरेनन्। यो आउनुपर्ने माथि उचालिएको उच्च स्थान हो, जहाँ तपाईँ र म येशु ख्रिस्टलाई हाम्रो जीवनमा खास पहिलो प्रेम बनाउँदछौँ, र आफू स्वयंको प्रेमलाई दोस्रो, तेस्रो वा चौथो वा कुनै अर्को स्थानमा राख्छौँ। निश्चय नै आफै स्वयंको लागि पनि हामीसँग प्रेम आदर हुनुपर्छ, तर उहाँलाई प्रथम स्थानमा राखौँ। जब हामी उहाँलाई पहिलो स्थानमा राख्छौँ, हामीसँग यहाँ पृथ्वीमा उहाँको लागि जिउने काममा कुनै समस्या हुने छैन। आज सबभन्दा ठुलो समस्या तपाईँ जिइरहनु भएको नियमहरू र व्यवस्थाहरूको सेट होइन, तर त्यो हो जुन त्यस नियम वा व्यवस्थाहरूको पछाडि छ। यहाँ नै त्यो कुरा छन् जुन तिनीहरूको पछाडि तपाईँलाई आवश्यक छ। थुमाको रगत, तपाईँको गवाईको वचनहरू अनि हरेक कुराभन्दा धेरै उहाँलाई प्रेम गर्नु, जुन सेवाको खास आधार हो। प्रभु येशूले सिमोन पत्रुसलाई भन्नुभयो, के तिमी मलाई प्रेम गर्छौ? जब सिमोन पत्रुसले अन्तिममा भन्न सके कि तिनी उहाँलाई प्रेम गर्थे, अनि प्रभुले भन्नुभयो, म तिमीलाई प्रयोग गर्न गइरहेको छु, तिमी मेरा भेडालाई चराउने छौ। पत्रुसले चर्चमा पहिलो सन्देश प्रचार गरे र उसले धेरै मानिसहरू उद्धार पाएको देखे, जस्तो कि विश्वको इतिहासमा कुनै समयमा त्यस्तो भएको थिएन। स्वर्गीयबाट शैतानलाई फ्याँकिँदा त्यहाँ दुई मूलभूत प्रतिक्रियाहरू छन्। त्यहाँ स्वर्गीयमा हर्ष आनन्द गर्ने कुरा छ, किनकि यो विश्वासघाती खतरनाक साँपको सधैँको लागि फ्याँकिएको छ। त्यसपछि त्यहाँ पृथ्वीमा चाहिँ विपत्ति हुन्छ। यो तेस्रो विपत्ति हो जुन क्रोधको सात कचौरा वा भाँडाको खन्याईबाट फैलिएको छ। पृथ्वीको लागि सान्त्वना खाली यही मात्र हो कि पृथ्वीमा शैतानको समय छोटो छ, 42 महिना मात्र छ। यो अवधिमा क्लेशको भीषणता उग्रता हुनेछ। त्यसपछि हामी देख्छौँ अजिङ्गरले स्त्रीलाई सताउँदछ। प्रकाश 12:13-14 पदमा हामी पढ्दछौँ, यस प्रकार लेखेको छ, 13-14 पदमा, अनि जब अजिङ्गरले आफूलाई पृथ्वीमाथि फ्याँकिएको देख्यो, तब त्यसले त्यस छोरो जन्माउने स्त्रीलाई सतायो, अनि साँपको सामनेबाट ऊ त्यस उजाड स्थानभित्र आफ्नो ठाउँमा उडेर जान सकोस् भनेर त्यस स्त्रीलाई ठूलो चिल्का 2 पखेटा दिइए, जहाँ एक समय समयहरू र आधा समयको निम्ति उसको पालन पोषण हुन्छ। यो यहुदी विरोध अभियान, यहुदी निर्मूल अभियानको अर्थात् एन्टी सेमिटिजमको अन्तिम तरङ्ग हो जुन विश्वमा मडारिनेछ, अनि यो सबभन्दा खराब हुन्छ, किनभने शैतानलाई पृथ्वीमा फ्याँकिएको छ र त्यसले जान्दछ कि त्यसको समय अब छोटो छ, र त्यसले इस्रायललाई घृणा गर्दछ किनभने ख्रिस्ट त्यस जाति र त्यस राष्ट्रबाट शरीर अनुसार आउनुभयो। यो याकुबको संकष्टको समय भनिदछ र यो नै कारण म त्यस इस्रायल मुलुकमा, इस्रायलको वर्तमान फर्काइमा आनन्द गर्न हर्ष हुन सक्दिन। कोही मानिसहरू यस्तो सोचेको देखिँदछ कि तिनीहरू मसीको 1000 राज्यमा प्रवेश गरिरहेका छन्। तिनीहरू कति पनि त्यहाँ गइरहेका छैनन्, बर परमेश्वरको वचन अनुसार तिनीहरू महाक्लेश अवधिमा प्रवेश गरिरहेका छन्। चेलका दुई पखेटाहरू तिनलाई दिएका छन् ताकि उजाड स्थानभित्र आफ्नो ठाउँमा उडेर जान सकोस्। त्यहाँ कोही कोही छन् जसले यहाँ उल्लेखित चिलको दुई पखेटाहरूमा हवाई जहाज देख्छन्, जुनले तिनीहरूलाई छिपिने ठाउँमा लानेछ, र तिनीहरू सधैँ भन्छन् कि तिनीहरू छिपिने त्यो ठाउँ चाहिँ पेट्राको पत्थर वा चट्टानभित्र खोपिएर बनाइएको सहर हो। मलाई थाहा छैन कि त्यहाँ कसरी हवाई जहाज उत्रनेछ, तर यो नै ती मानिसहरूको समस्या हो जसले यस्तो अर्थ खुलाई वा व्याख्या दिन्छ। चिलका 2 पखेटा कुनै त्यस्तो होइन जुन यी इस्रायली मानिसहरूको लागि असामान्य वा असाधारण वा अनौठो छ, तर त्यो मिश्रबाट इस्रायलको उहाँको अतीत वा विगत छुटकारामा परमेश्वरको अनुग्रहको अनुभवको सम्झना हो। उहाँले तिनीहरूलाई भन्नुभयो, प्रस्थान 19:4 पदमा, मैले मिश्रीहरूलाई के गरेँ र तिमीहरूलाई कसरी चिलको पखेटामा झै बोकेर म कहाँ ल्याए, सो तिमीले देखेका छौ। तिनीहरू मिश्रबाट आफ्नै प्रयत्नहरू वा आफ्नै योग्यता वा बल शक्तिद्वारा निस्किआएका थिएनन्, तिनीहरू बाहिर आए किनभने परमेश्वरले तिनीहरूलाई ल्याउनु भयो, र चिलका पखेटाहरू तिनीहरूका निम्ति प्रतीक बन्यो। यहाँ फेरि महाक्लेशमा इसरायलले आफै स्वयंको छुटकारा दिन सक्दैन, अनि कोही पनि तिनीहरूलाई छुटकारा दिने काममा रुचि लिने छैनन्। तर परमेश्वरले तिनीहरूलाई आफ्नो अनुग्रहद्वारा चिलको पखेटाहरूमा निकाली ल्याउनुहुनेछ। त्यस उजाड स्थानभित्र त्यसको आफ्नो ठाउँमा। शास्त्रले भन्दैन कि त्यो पेट्राको चट्टान वा पत्थरको चिराभित्र बसालिएको सर नै त्यो त्यसको छिपिने ठाउँ हुनेछ। त्यो त्यसको ठाउँ हुनसक्छ, तर हामी निश्चित रूपमा चाहिँ कति पनि जान्दैनौँ। यो उजाड स्थान विविध रूपमा पहिचान गरिएको छ। पेट्रा मात्र त्यो स्थान वा ठाउँ होइन, कसैले भन्छ यो विश्वको मानिसको उजाड स्थान हो। यसको मतलब त्यहाँ अर्को इसरायलको विश्वव्यापी तितरभितर हुनेछ। जबकि ख्रिस्टले भन्नुभयो मत्ती 24:16 पदमा, तब यहुदियामा हुनेहरू पहाडतिर भागुन्। हामी विश्वास गर्छौँ कि यो साँच्चीकै उजाड स्थान मरुस्थल हो। सम्भवत त्यो उही एउटै उजाड स्थान जुनमा इसरायलीहरूले मूसाको समयमा उसको नेतृत्व मुनि 40 वर्ष बिताए थिए। यो समयमा चाहिँ यो 42 महिना हुनेछ, मतलब 3.5 वर्ष। एक समय, दुई समय र आधा समयको मतलब यही हो। महत्त्वपूर्ण कुरा स्थान होइन, तर यो तथ्य हो कि परमेश्वरले तिनीहरूलाई अनुग्रहद्वारा रक्षा गर्नुहुनेछ। जहाँ उसको पालन पोषण हुन्छ, यसले विगत वा भूत वा अतीतमा परमेश्वरले स्वर्गीयबाट मन्ना र चट्टानबाट पानीले तिनीहरूलाई जीवित राख्नुभएको तथ्यको स्मरण दिलाउँछ। उहाँले सम्भवत उही तरिकामा तिनीहरूलाई पालन पोषण गर्नुहुनेछ। अनि 15 र 16 पदमा यस प्रकार लेखिएको छ, अनि उसलाई बाढीले बहाउन सकौँ भनेर त्यस साँपले आफ्नो मुखबाट त्यस स्त्रीको पछि पछि बाढी चाहिँ पानी भयो, अनि पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्यो, अनि पृथ्वीले आफ्नो मुख खोल्यो र अजिङ्गरले आफ्नो मुखबाट भएको बाढी निलिदियो। त्यो उजाड स्थान साँच्चीकै हो भन्ने तथ्यको दृष्टिकोणमा पानी पनि निश्चय नै साँच्चीकै हुन सक्छ। परमेश्वरले इसरायललाई पानीबाट दुवै उजाड स्थान यात्राको आरम्भमा लाल समुद्रमा र फेरि उजाड स्थान यात्राको अन्तमा यर्दन नदीमा बचाउनु भएको थियो। तर पानीको बाढ चाहिँ ती शत्रु सैनिकहरू हुन सक्छन् जो तिनीहरूमाथि जाइपर्दछन्। यो वाक्य अलङ्कारको यसायाद्वारा 8:7-8 पदमा पनि प्रयोग गरिएको छ। अन्तिम दिनको बारेमा इजिकेलको तस्विरमा उत्तरको राजा इसरायलतिर बढिरहेको देखिँदछ, अनि शैतानले मानिसहरूलाई नष्ट गर्ने हरेक साधनको प्रयोग गर्नेछ। त्यसलाई कसरी रोकिनेछ त? त्यसलाई रोक्ने कुनै राष्ट्र हुने छैन, तर परमेश्वर त्यहाँ हुनुहुन्छ र उहाँले त्यसलाई प्राकृतिक शक्तिहरूले नष्ट गर्नुहुनेछ जब त्यसले पेलेस्टाइनलाई आक्रमण गर्छ। इजिकेल 38:22 पदमा हामी पढ्छौँ, रूढी र रक्तपातद्वारा म त्यसको इन्साफ गर्नेछु, म त्यसमाथि त्यसका सेनाहरूमाथि र त्यससँग भएका जाति जातिहरूका भिडहरूमाथि घनघोर वर्षा, असिना र जलिरहेको गन्धक वर्षाउनेछु। यसले हामीलाई यहाँ प्रकाशको पुस्तकमा युहन्ना के को बारेमा कुरा गरिरहेका छन् त्यसको सङ्केत हामीलाई दिन्छ। त्यसपछि हामी निम्न पदमा देख्छौँ इसरायलको बाँकी रहेकाहरू, रेमनेन्टहरू। 17 पदमा यस प्रकार लेखिएको छ, अनि त्यो अजिङ्गर त्यस स्त्रीसँग रिसायो, अनि परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशु ख्रिस्टको गवाही कायम राख्ने उसका बाँकी सन्तानसँग लडाईँ गर्न हिँड्यो। अमित्र, बाँकी सन्तानले ती बाँकी बचेका वा बाँकी रहेका भक्त परमेश्वरको जनहरूको सङ्केत गर्न सक्छ जो यो अवधिमा परमेश्वरका गवाही हुन्। ती 144,000 जसलाई छाप मारिएका छन्, स्पष्ट छ कि तिनीहरू पुरा संसारभरि साक्षी गवाही दिइरहेका छन्। यो कथन परमेश्वरका आज्ञाहरूको पालन गर्ने जुनले तिनीहरूलाई व्यवस्था मुनि राख्दछ। यसले चर्च गवाही वा साक्षी हुने सम्भावनाको रद्द गर्दछ, खारेज गर्दछ। यहुदी विरोध अभियान वा यहुदी निर्मूल अभियान, जसलाई हामी अङ्ग्रेजीमा एन्टी सेमिटिजम भन्छौँ, त्यो शैतानद्वारा चलाइएको आन्दोलन हो। त्यो इसरायल जाति र त्यस राष्ट्रलाई नष्ट गर्ने शैतानको सर्वोच्च प्रयत्न हो। मिश्रको फिरुनको इट बनाउने ठाउँदेखि लिएर हामानको फाँसीको तख्ता, अनि साना नर यहुदी बच्चाहरूलाई नाश गर्ने हेरोदसको क्रूर राजाज्ञा, हिटलरको यहुदी निर्मूल गर्ने अभियानदेखि लिएर महाक्लेशको संसारसम्म शैतानले बालक छोरा अर्थात् येशु ख्रिस्टको कारण यी मानिसहरूको विरुद्ध आक्रमणको अगुवाई गरेको छ र गर्नेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले सुन्दै हुनुहुन्थ्यो बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार्ग। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस विषयमा तपाईँको विचार लेखेर यो ठेगानामा पठाउनुहोस्। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग,
पोस्ट बक्स नम्बर 32, बुटवल, रूपिन्देही, लुम्बिनी, नेपाल।
ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपिन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा मुक्तिको मार्ग
विश्ववाणी, पोस्ट बक्स नम्बर 16925, कोलकाता 700034, भारत।
ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स सङ्ख्या 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौँ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौँ। तबसम्मको लागि नमस्कार।